मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाना सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना लाई स्वगाम जाना लाई।
नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ धन्य तिनीहरू जसले वचन पढ्दछ सुन्दछ र त्यसमा लेखिएका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौँ। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौँ।
मित्र, आज हामी वचन अध्ययन प्रस्थान 20 अध्यायबाट आरम्भ गर्न गइरहेका छौँ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौँ परमेश्वरले इसरायलीहरूलाई 10 आज्ञाहरू दिनुहुन्छ। परमेश्वरले मूर्ति पूजकको मना गर्नुहुन्छ र मानिसहरूमाथि परमेश्वरको दर्शनको असर र वेदीको सम्बन्धमा घोषणाहरू दिँदछ। टिप्पणी, प्रस्थान 20 अध्यायमा हामी व्यवस्था दिइएको देख्छौँ। 10 आज्ञाहरू पहिले दिइएका थिए तर तिनीहरू व्यवस्थाका अंशहरू थिए अनि वेदीको सम्बन्धमा निर्देशनहरू पनि दिएको छ। व्यवस्था र वेदी एकैसाथ साथ जाँदछन्। व्यवस्थाले यो कुराको प्रकट गर्यो कि मानिस पापी हो र उद्धारकर्ताको आवश्यक छ। त्यहाँ वेदी हुन नित्यन्त आवश्यक थियो जुनमाथि बलिदान चढाउनु पर्थ्यो अनि पापको प्रायश्चितको निम्ति खुन बहाएकै हुनु पर्दथ्यो। तपाईँको घरमा ठुलो ऐना होला जुन व्यवस्थाको तस्विर हो र तपाईँको शरीरमा मैलो छ। अहिले तपाईँ आफ्नो शरीरलाई ऐनाले धुनुहुन्न, यसले खालि फोहोरको मात्र प्रकट गरिदिन्छ। सोही तरिकामा व्यवस्था ऐना हो, यसले हाम्रो पापको प्रकट गरिदिन्छ अनि हाम्रो गन्ध शरीर वा अनुहार धुनलाई पानीको आवश्यक पर्छ। एउटा अङ्ग्रेजीमा गीत छ जुन मैले नेपालीमा यहाँ अनुवाद गरेको छु, जुनको बोल यस प्रकार छ। इमानुएलको नसाहरूबाट बही निस्केको रगतको झरना छ, जहाँ सबै पापीहरू त्यस झरनामा डुबल्की मारेर आफ्ना दोषका दागहरू मेट्न सक्छन्। आज ख्रिस्टको रगतले सम्पूर्ण पापको दोषहरू पूर्ण रूपमा धुन सक्छ, शुद्ध गर्न सक्छ र मेटाउन सक्छ। सर्वप्रथम हामी देख्छौँ 10 आज्ञाहरू दिँदछ। इसरायलीहरूलाई दिएको व्यवस्थाको पहिलो खण्ड चाहिँ 10 आज्ञाहरू थिए जुन नैतिक नियम हुन्। प्रस्थान 20 अध्यायको 1 र 2 मात्र आज हामी हेर्नेछौँ। प्रस्थान 20 अध्यायको पद 1 र 2 मात्र, यहाँ यस प्रकार लेखिएको छ। अनि यी सब कुरा परमेश्वरले भन्नुभयो, म तेरा परमेश्वर हुँ जसले तँलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ। परमेश्वर भन्नुहुन्छ, मैले तिमीहरूलाई मिश्रको दासत्वबाट निकाली ल्याएँ र त्यस आधारमा म तिमीहरूलाई व्यवस्था दिन चाहन्छु। इसरायलीहरूले व्यवस्थाको लागि माग गरेर परमेश्वर तिनीहरूलाई अनुग्रहित गर्नुभयो र उहाँले तिनीहरूलाई 10 आज्ञाहरू दिनुभयो। जब हामी 10 आज्ञाहरूमा हेर्छौँ, धेरै कुराहरू उल्लेख गर्न आवश्यक छ। तिनीहरू मध्ये पहिलो चाहिँ नौलो नैतिकता वा सदाचार। नयाँ नैतिकता वा सदाचार व्यवस्था दिनभन्दा पहिले नै अस्तित्वमा आएको थियो। भन्नु नै पर्ने हो भने यो अदनको बगैँचामा आएको थियो जब मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गरे। नयाँ नैतिकता वा सदाचार जल प्रलय हुन भन्दा पहिले र जल प्रलय पछि अस्तित्वमा थियो। आज यो नयाँ बाट अति नै टाढामा दूरीमा छ। हामी आफ्नै बारेमा यो सोच्न मन पराउँछौँ कि हामी अत्यन्त विकसित र परिष्कृत पापीहरू हौँ। मित्र, हामी त्यो होइनौँ। हामी खालि बिल्कुल अशिष्ट पापीहरू हौँ, स्वाभाविक पापीहरू। दस आज्ञाहरूले हाम्रो अगाडि परमेश्वरको स्तर वा मापदण्डको राख्दछ। कोही व्यक्ति दस आज्ञाहरूसँग खेलबाड गर्न सक्दैन। वेल्कवेलको एक द्वीपमा अपराधीहरूको कब्रस्थान छ। एक चिहानमा स्मृति लेख यो बोलको लेखिएको थियो, यहाँ जोन स्मिथको टुक्राहरू रहेको छ जसले आफ्नो सृष्टिकर्ता सृजनहारको विरोधी रह्यो। दस आज्ञाहरूसँग फुटबल खेल खेल्यो र 35 वर्षको उमेरमा यो जीवनबाट सधैँको निम्ति प्रस्थान गर्यो। उसको आमा र पत्नी उसको निम्ति रुन्छन्, सिवाय कोही पनि उसको निम्ति रुँदैन। उसको आत्माले शान्ति पाउन्। त्यस चिहानमा स्मृति लेख लेख्ने व्यक्तिले त्यो व्यक्तिको प्रकट गरिदियो जसले परमेश्वरको व्यवस्थाको नमान्न, त्यसको उल्लङ्घन गर्न कोसिस गरेका थिए। मित्र, कोही पनि दस आज्ञाहरूसँग फुटबल खेल खेल्न सक्दैन र परमेश्वरको दण्डबाट उम्कन सक्दैन। प्रायजसो हामी हरेकमाथि अभियोग लगाइन्छ किनकि हामी परमेश्वरको अनुग्रहको विषयमा प्रचार गर्छौँ र व्यवस्थाको लागि हामी त्यति धेरै प्रशंसा र श्रेय दिँदैनौँ। हामीलाई यसको उपेक्षा र तिरस्कार र इन्कार गर्यौँ र हामी व्यवस्था पालन गरेर उद्धार पाउँदैनौँ भनी हामी सिकाउँछौँ भन्ने कुरामा ती व्यक्तिहरू आरोप लगाउँछन्। भन्छन् कि यदि यसको यसरी उपेक्षा गरे, यसको वास्ता नगरे, यसको आफ्नो मनमानी इच्छा अनुसार भङ्ग गर्न र बिना दण्ड बेगर उम्कन सकिन्छ। मित्र, यो कति पनि सत्य होइन। त्यसको ठिक विपरीत, हरेक प्रचारक जो परमेश्वरको अनुग्रहको सिकाउँछ र तिनीसँग विश्वासद्वारा उद्धारको प्रवृत्तिको भावी सत्य दृष्टि विचार छ, त्यसले व्यवस्थाको उच्च चरित्रको महसुस गर्छ। पाउले रोमी 6:1-2 पदमा यो समस्याको उत्तर दिन्छन्। तब हामी के भनौँ? कि अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौँ? त्यसो नहोस्। हामी जो पापको लेखी मर्यौँ, अझ कसरी त्यसमा जिउने? यदि तपाईँ सोच्नुहुन्छ कि तपाईँ निरन्तर पापमा रहन सक्नुहुन्छ र आफ्नो इच्छा अनुसार दस आज्ञाहरूको तोड्न सक्नुहुन्छ, तब मेरो मित्र, तपाईँ परमेश्वरको अनुग्रहद्वारा उद्धार पाउनु भएको छैन। जब तपाईँ वास्तवमा उद्धार पाएको जन हुनुहुन्छ, तपाईँ परमेश्वरलाई खुसी तुल्याउन चाहनुहुन्छ र उहाँको इच्छा अनुसारको काम गर्न चाहनुहुन्छ जुन दस आज्ञाहरूमा प्रकट गरिएका छन्। त्यसकारण मलाई लाग्छ, हरेक प्रचारक जसले परमेश्वरको अनुग्रहको बारेमा सिकाउँछ, त्यससँग परमेश्वरको व्यवस्थाको लागि आदर, मान र मर्यादा छ। भजनकारले यसलाई यसरी भने, ओ, म तपाईँको व्यवस्थाको कति माया गर्छु, यही नै मेरो पुरा दिन आराधना, भक्ति र मनन हो। व्यवस्था के हो? कसैले यसलाई परमेश्वरको मनको प्रतिलिपिको रूपमा परिभाषा दिएका छन्। यो त्रुटिपूर्ण परिभाषा हो। व्यवस्था परमेश्वरको मनको अभिव्यक्त हो, जुन मानिस कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा छ। व्यवस्थामा कति पनि अनुग्रह र कृपा छैन। व्यवस्था परमेश्वरको पवित्र इच्छाको अभिव्यक्त हो। भजनकार भजन संग्रह 19:7 पदमा भन्छन्, परमप्रभुको व्यवस्था सिद्ध छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षी वचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। व्यवस्थाले तपाईँबाट सिद्धताको माग गर्छ, यसले पूर्ण आज्ञाकारिताको माग गर्दछ, किनभने परमप्रभुको व्यवस्था पूर्ण छ वा सिद्ध छ। परमप्रभुको व्यवस्था सही छ, गलत र सही के हो भन्ने हाम्रो विचार धारणा, हाम्रो वातावरणद्वारा अर्थात् हामीसँग पतित स्वभावको तथ्यको परिवेशमा आभास गरिएको छ। व्यवस्था परमेश्वरको प्रकाश हो, परमेश्वरले सही र गलत बीच रेखा वा सिमाना लगाउनु भएको छ। सही के हो भन्ने कुरा तपाईँ कसरी जान्नुहुन्छ? परमेश्वरले के चाहिँ सही हो भन्ने कुरा हामीलाई बताउनुहुन्छ। वर्तमान पिँढी वा पुस्ताहरू जो स्वतन्त्रता चाहन्छन्, सही के हो भनी प्रश्न उठाउँछन्। चोर्न किन गलत हो तिनीहरू सोध्छन्, व्यभिचार गर्न किन गलत हो तिनीहरू सोध्छन्। तिनीहरू चोर्न र व्यभिचार गर्न कुनै आपत्ति मान्दैनन्। ओ, तिनीहरू कति व्यवस्थाको अज्ञानीहरू छन्। किन चोर्न, ढाट्न, व्यभिचार गर्न गल्ती हो? किनभने परमेश्वर भन्नुहुन्छ यो गलत काम हो। तपाईँ भन्नुहोला यो व्यवस्था त मानवको लागि असल कुरा हो। निश्चय नै असल कुरा हो, व्यवस्था अति नै असल कुरा हो यदि मानिसले यसको पालन गर्न सके। मानिसले व्यवस्थाको पालन गर्न सक्दैन, त्यसकारण कैदखानाको ढोकाहरू बन्द गर्न आवश्यक छ र बैङ्कबाट पैसा लिनको निम्ति तपाईँले थुप्रै कागज पत्रमाथि सही गर्नुपर्छ, किनभने तपाईँलाई तिनीहरूको भरोसा छैन, तपाईँमाथि तिनीहरूको भरोसा छैन। यी सबै यी सत्यताको साक्षीहरू वा प्रमाणहरू हुन्। त्यहाँ त्यस्तो दिन थियो, मानिसको वचन नै उसको तमसुक पत्र थियो, तर आज त्यो कति पनि लागू छैन। व्यवस्था मानिसको आचरणको लागि मानदण्ड वा मानक हो। चोर्ने, झुटा बोल्ने र व्यभिचार गलत हुन्, किनभने परमेश्वर भन्नुहुन्छ कि ती सबै गलत हुन्। व्यवस्थाले कहिले पनि आफैलाई लागू गर्दैन, व्यवस्था दिनेसँग अधिकार हुनै पर्छ। परमेश्वरले आफ्नो व्यवस्थाहरू महान प्रभावसहित लागू गर्नुहुन्छ। उदाहरणको लागि गुरुत्वाकर्षणको नियमलाई लिनुहोस्। तपाईँ आफ्नो बलले भ्याएसम्म माथि उफ्रन सक्नुहुन्छ वा कुनै कुरा माथि फ्याँक्न सक्नुहुन्छ, तर अन्तिममा तपाईँ तलै झर्नुहुन्छ। गुरुत्वाकर्षणको नियम सञ्चालन वा क्रियाशीलमा छ र तपाईँ यसलाई उल्टाउन सक्नुहुन्न वा उल्टोतिर फर्काउन सक्नुहुन्न। तपाईँ सोच्नुहोला कि तपाईँ सक्नुहुन्छ, तर लामो दौडमा वा सञ्चालनमा तपाईँ आखिरीमा पराजित हुनुहुनेछ। धेरै मानिसहरू सोच्दछन् कि तिनीहरू 10 आज्ञाहरूलाई देब्रे दैने आफ्नो इच्छा अनुसार तोड्न सक्छन् र तिनीहरू यसबाट उम्कन सक्छन्। यसले मलाई एक व्यक्तिको हँसाउने कथाको याद दिलायो जो न्युयोर्कको अग्लो इम्पायर स्टेट बिल्डिङबाट छलङ मारेका थिए। जब तिनी 50 तले बिल्डिङबाट छलङ मारे, एक व्यक्तिले झ्यालबाट तिनलाई हेरे र तिनलाई भने, कस्तो लाग्दैछ? गिरिरहेको व्यक्तिले भन्यो, अहिलेसम्म राम्रै छ। त्यहाँ नै गुरुत्वाकर्षणको नियमले आफैलाई लागू गर्दैन, अनि 50 तला मुनि जमिनमा भुइँमा त्यस मानिसले पत्ता लगाउनेछ, अहिलेसम्म चाहिँ त्यति असल छैन। चाखलाग्दो कुरा के छ भने व्यवस्था व्यवस्था हुनलाई लागू भएकै हुनुपर्छ। त्यसकारण परमेश्वर इजिकेल 18 अध्यायको 4 पदमा भन्नुहुन्छ, जुन आत्माले पाप गर्छ त्यो मर्नेछ। व्यवस्थाको लागू गर्ने पर्छ र व्यवस्था तोड्नेहरू दण्डित हुनै पर्छ। मित्र, व्यवस्थाले परमेश्वर को हुनुहुन्छ र परमेश्वर र मानिस बीचको गहिरो मतभेदको प्रकट गर्दछ। पाउलले गलातियनहरूलाई प्रश्न सोधे, गलाती 4 अध्यायको 21 पदमा, तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहनेहरूले मलाई भन त, के तिमीहरूले व्यवस्थाको कुरा सुन्दैनौ? मित्र, हामीले पनि व्यवस्थाले भनेको कुरालाई सुन्दा राम्रो हुनेछ। किनभने मानिसलाई दस आज्ञाहरूद्वारा नापिएका वा जोखिएको छ र कमी भएको पाइएको छ। तपाईँ आफैलाई अरूहरूद्वारा ननापिनुहोस् अनि तपाईँ आफैलाई परमेश्वरको मापदण्डमा ननापिनुहोस्। अनि व्यवस्थाले मानिस वास्तवमा को हो र पापको कारण परमेश्वर र आफै बीचको विशाल खाडलको संगम गर्न उसको अयोग्यताको र असहायताको प्रकट गर्दछ। रोमी 3:19 भन्छ, अब हामी जान्दछौँ जे जति व्यवस्थाले भन्छ व्यवस्था हुनेहरूलाई नै भन्छ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको इन्साफमा परोस्। पावल रोमी 8:3 भन्छन्, किनकि शरीरबाट कमजोर हुँदा व्यवस्थाले जे कुरा गर्न सकेन त्यो परमेश्वरले पाप भएको शरीरको रूपमा र पापैको एक भेटी जस्तै आफ्ना निज पुत्रलाई पठाएर शरीरमा पापलाई दोषी ठहराउनु भयो। दोष व्यवस्थामा छैन तर हामीमाथि छ। व्यवस्था ऐना हो जुन हामीले पहिले नै देखिसकेका छौँ, जुनले मानिसको पापी अवस्थाको प्रकट गर्दछ। धेरै मानिसहरू ऐनामा हेर्छन् र सोच्दछन् कि तिनीहरू सही छन्, ठिकठाक छन्। यसले मलाई एउटा सुन्दर कथाको याद दिलाउँछ, जुन कथामा रानीले आफ्नो ऐनामा हेरिन् र भनिन्, ऐना ऐना सबभन्दा सुन्दरी को छ? रानी चाहन्थिन् ऐनाले यो भनेको कि तिनी नै सुन्दरी थिइन्, तर ऐनाले सत्य बतायो कि तिनी सुन्दरी थिएनन्। बरु सबभन्दा धेरै सुन्दरी त अरू कोही छ। चाखलाग्दो कुरा के छ भने आज धेरै मानिसहरू दस आज्ञारूपी ऐनामा हेर्छन् र तिनीहरू पनि त्यही नै भन्छन्, ऐना ऐना सबभन्दा सुन्दर को छ? भिन्नता चाहिँ यही मात्र छ कि तिनीहरूले आफ्नो प्रश्नको उत्तर आफै दिन्छन् र भन्छन्, म नै हुँ, म नै छु। तिनीहरू सोच्दछन् कि तिनीहरू व्यवस्थाको पालन गरिरहेका छन्। मेरो मित्र, तपाईँ अझै निकटमा गएर ऐनामा हेरिन आवश्यक छ र ऐनाले तपाईँको प्रश्नको उत्तर दियोस्। व्यवस्थाले कहिले पनि मानिसलाई पापी बनाएन, बरु यसले यो सत्यताको प्रकट गरियो कि मानिस पापी थियो। व्यवस्था चाहिँ मानिसलाई ख्रिस्ट कहाँ ल्याउने एक जिम्मेवार जस्तै थियो। जुन हामीले देखिसकेका छौँ, व्यवस्था हाम्रो स्कुल मास्टर जस्तै हो जसले हामीलाई हातमा समातेर क्रुसतिर डोर्याउँछ र भन्छ, सुन मानिस हो, तिमीलाई उद्धारकर्ताको आवश्यक छ किनभने तिमी पापी हो। मित्र, के तपाईँलाई यो वास्तविकताको थाहा छ? अब आउनुहोस् प्रार्थना गरौँ। स्वर्गीय पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौँ, किनकि प्रभु कारण नै आज हामी जो छौँ सो छौँ। हामी त प्रभुजी एउटा नालायक तुच्छ व्यक्तिहरू थियौँ, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौँ, नर्कतिर लागिरहेका असह्य पापीहरू थियौँ, तर तपाईँले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनु भयो, आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो। किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशु प्रभुको कार्यमा विश्वास गर्यौँ र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै
अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय, तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौँ। धन्यवाद दिन चाहन्छौँ तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँहरूसँगै धेरै धेरै खुसी छौँ र तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो, तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द, आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो, तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान्, मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चङ्गाई, आफ्नो शान्ति, आनन्द दिनुहोस्। तिनीहरूको टुटेको हृदयमा मलमपट्टी लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परेशानी, परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, त प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु। तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग, त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई, नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पुरा गर्न सकुन्, राम्रो नतिजा, राम्रो परिणाम लिएर। अनि प्रत्येक व्यवसायीहरूलाई, व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन।
संसार सित छैन घर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर प्रभु हाम्रो गोठाला, हामी उनका भेडाहरू। संसार सित छैन घर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर। गेत्सेमानीमा प्रभु येशूले पितासँग प्रार्थना गर्नुभयो। गेत्सेमानीमा प्रभु येशूले पितासँग प्रार्थना गर्नुभयो। हामी पापीलाई बचाउनलाई, हामी पापीलाई बचाउनलाई क्रुसमा आफै मर्नुभयो। प्रभु हाम्रो गोठाला हुन्, हामी उनका भेडाहरू। संसारसित छैन भर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर। महिमाको बादलमा गर्जनको साथ प्रभु यीशुले आउने छन्। महिमाको बादलमा गर्जनको साथ प्रभु यीशुले आउने छन्। लिएर हामीलाई प्रभु यीशुले, लिएर हामीलाई प्रभु यीशुले स्वर्गमा सँगै राख्नेछन्। प्रभु हाम्रो गोठाला हुन्, हामी उनका भेडाहरू। संसारसित छैन भर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर, हो हाम्रो घर, हो हाम्रो घर।
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने, साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने, हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी नेपाल। अनि भारतमा मुक्तिको मार्ग विश्ववाणी,
जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
मुक्तिको मार्ग
विश्ववाणी, जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौँ।
अर्को कार्यक्रममा फेरि हामी तपाईँहरूसँग भेट हुनेछौँ। तबसम्मलाई नमस्कार।